नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। भोलि विश्वभर अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइँदैछ। रोजगारी र जीविकोपार्जनका लागि अन्य देश जानेर बस्ने प्रक्रियालाई सामान्यत आप्रवासनका रूपमा लिने गरिन्छ। आप्रवासीहरू जुन देशमा पुगेको हो त्यही देशको कानून अनुसारको सेवा सुविधाको मान्यता पाउनुपर्छ भन्ने सन्देश फैलाउन सन् 2000 हरेक वर्ष यो दिवस मनाइँदै आइएको छ। नेपाली आप्रवासीहरूले आफ्नो पारिवारिक कल्याणका लागि देश बाहिर गई संघर्ष गर्दै आएका छन्। नेपालबाट दैनिक औसतमा 1500 भन्दा बढ़ी व्यक्ति विदेशी नै गरेको तथ्याङ्कले देखाउँदै आएको छ। जनसंख्याको एउटा हिस्सा अहिले पनि विदेशमा रहेको छ। खासगरी खाड़ीका मुलुकसहित विश्वका धेरै देशहरूमा नेपाली कामको सिलसिलामा पुग्दै आएका छन्। कामको सिलसिलामा नेपालीले विविध समस्याहरू पनि भोग्दै आएका छन्। नेपालमा रोजगारीको अवसरमा व्यापक कमी हुँदा पनि आप्रवासन क्षेत्रमा केही समस्या देखिँदै आएका छन्। वर्षेनी रोजगारीका योजना बने पनि त्यस्ता योजना प्रभावकारी रूपमा लागू हुन नसकिरहेका गुनासाहरू आउने गरेका छन्। चालू आर्थिक वर्षका लागि राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम, रोजगार पोर्टल, श्रम कूटनीति लगायतका योजनाहरू अघि सारिएका छन्। आजको अन्तर्संवादमा हामी अन्तर्राष्ट्रिय आप्रवासन, नेपालमा रोजगारीको अवस्था लगायतका विषयमा केन्द्रित भएर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डाक्टर कृष्णहरि पुष्करसँग कुराकानी गर्दैछौ। सचिवज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तर्संवादमा।
हजुर, धन्यवाद, नमस्कार।
भोलि अन्तर्राष्ट्रिय आप्रवासन दिवस पनि रहेको छ। नेपालको सन्दर्भमा यो महत्वपूर्ण पनि छ किनभने धेरै नेपालीहरू विदेशमा श्रम गरिरहनु भएको छ पारिवारिक कल्याणका लागि। अब नेपालको सन्दर्भमा आप्रवासनको अवस्था के कस्तो छ, आप्रवासनको दायरा के कति फराकिलो छ र यसको मान्यता के हो, मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
हजुर, धन्यवाद। सर्वप्रथम त स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण नेपाली नागरिकहरूलाई अन्तर्राष्ट्रिय आप्रवासन दिवसको हार्दिक शुभकामना दिन चाहन्छु। र नेपालको सन्दर्भमा श्रमिक आप्रवासनको कुरा गर्ने हो भने यो असाध्यै आर्थिक हिसाबले, सामाजिक हिसाबले, प्राविधिक हिसाबले र मानवीय हिसाबले र विशेष गरेर रोजगारीको हिसाबले असाध्यै सान्दर्भिक र महत्वपूर्ण रहेको कुरा पनि निवेदन गर्न चाहन्छु। तथापि आप्रवासनमा केही प्रकारका समस्याहरू रहेको छ किनभने हाम्रो औपचारिक डाटाहरूले पनि के भन्छ भने करिब 20 लाख नेपाली नागरिकहरू विभिन्न देशहरूमा श्रम स्वीकृति लिएर औपचारिक पद्धतिबाट काम गरिराख्नु भएको छ भने करिब करिब त्यत्तिकै संख्यामा 20 लाख जति नेपाली नागरिकहरू अनौपचारिक माध्यमबाट वैदेशिक रोजगारमा काम गरिराख्नु भएको कुरा यहाँ बिर्दैछ। र उहाँहरूले पठाएको रेमिटेन्सेज, उहाँहरूले नेपालमा पठाउनु भएको पुँजी र उहाँहरूले नेपाल फर्किँदा ल्याउनु भएको ज्ञान, सिप, क्षमता, प्रविधिले देशको समग्र आर्थिक सामाजिक रूपान्तरणमा एकदमै ठूलो भूमिका निर्वाह गरिरहेको कुरा पनि म निवेदन गर्न चाहन्छु। र नेपाल सरकारले दिनानुदिन आप्रवासन व्यवस्थापनका लागि विभिन्न खालका कानुनी, नीतिगत, प्रशासनिक, प्राविधिक कुराहरू पनि सुधार गरिरहेको छ भने समस्या पनि उत्तिकै र चुनौतीहरू पनि थपिँदै गइरहेको छ किनभने आप्रवासन व्यवस्थापन भनेको निरन्तर सुधार विधिमा आधारित छ। त्यही भएर निरन्तर सुधारहरू गरिरहेको छ र विशेष गरेर नेपाल सरकारले श्रम रोजगार सामाजिक सुरक्षा मन्त्रालयले सरकारी क्षेत्र, निजी क्षेत्र र श्रमिकहरूसँग सहकार्य गरेर यसलाई कसरी व्यवस्थित गर्ने, मर्यादित गर्ने, सुरक्षित गर्ने भन्नेतर्फ हामी लागिरहेको कुरा पनि निवेदन गर्न चाहन्छु।
यहाँको भनाइअनुसार पनि झण्डै 40 लाखको संख्यामा चाहिँ विदेशमा भनौँ अथवा श्रमिकका रूपमा विभिन्न गन्तव्य मुलुकमा काम गरिरहेको तथ्य उजागर हुन्छ। अहिले कुन कुन देशहरू श्रम गन्तव्य मुलुकका रूपमा रहेका छन्, हामीले कति देशसँग औपचारिक रूपमा श्रम सम्झौता गरेका छौं र खास गरी कुन देशमा नेपाली श्रमिकहरूको संख्या बढ़ी छ भनौं अथवा रोजगारी धेरै त्यहाँ रहेको छ, यो सन्दर्भमा मैले यहाँलाई
अब नेपालको श्रम गन्तव्य मुलुकको कुरा गर्ने भने करिब करिब 111 मुलुकहरूमा अझै नेपाली श्रमिकहरू गइराख्नु भएको औपचारिक तरिकाले गइराख्नु भएको कुरा निवेदन गर्न चाहन्छौँ। त्यस्तै हाम्रो श्रम सम्झौताको कुरा गर्ने भने यो दुईटा प्रकारले आधारित हुन्छ। एउटा त हामीले बायोलेट्रल लेबर एग्रिमेन्ट MOU र एउटा म्युचुअल अन्डरस्ट्यान्डिङको तौर तरिकाले पठाउने कुल मुलुकहरूको संख्या हेर्ने भने करिब करिब 1 दर्जन पुगिसकेको र त्यत्तिकै संख्यामा केही मुलुकहरूसँग हाम्रो करिब करिब अन्तिम अवस्थामा पुगिसकेको छ भने यही आर्थिक वर्षमा विशेष गरेर हामीले गल्फका साउदी अरब, ओमान, त्यस्तै अरू इजरायल, त्यस्तै जापानसँग पनि केही सम्झौताहरूको अन्तिम निष्कर्षमा पुर्याइसकेका छौँ भने अब युरोपियन मुलुकहरूसँग करिब करिब 12 देशहरूसँग पनि हाम्रो सहकार्यहरू अगाडि बढिरहेको छ। तर अन्तर्राष्ट्रिय कानुन बमोजिम पनि नेपाली नागरिकहरू 112 देशहरू गइराख्नु भएको छ किनभने वैदेशिक रोजगारको व्यवस्थापन, श्रमिक अप्रवासनको व्यवस्थापन राष्ट्रिय र द्विपक्षीय कानुनबाट त हुन्छ नै र त्यसको अलावा पनि हाम्रा अन्तर्राष्ट्रिय कानुनहरू जुन ILO-का केही सिद्धान्तहरू छन्, संयुक्त राष्ट्रसङ्घले जारी गरेका केही सिद्धान्तहरू छन्, त्यस्तै हाम्रो बायोलेट्रल लेभलमा, रिजनल लेभलमा र भनौँ न ग्लोबल लेभलमा पनि केही कुराहरू छ। त्यो अन्डरस्ट्यान्डिङ अनुसार पनि श्रमिक अप्रवासनको व्यवस्थापन, नियमन, प्रशासनका कुराहरू पनि हुन्छ भन्ने कुरा निवेदन गर्न चाहन्छु।
20 लाख व्यक्तिहरू, नेपालीहरू अनौपचारिक माध्यमबाट श्रम का लागि विदेशिएको कुरालाई यहाँले अघि कुराकानीका क्रममा व्यक्त गर्दै हुनुहुन्थ्यो। अब उहाँहरूको नियमन अथवा उहाँहरू समस्यामा पर्दा अथवा उहाँहरूले के कस्तो काम गरिरहनु भएको छ भनेर हामीले त्यस्तो कुनै नियमन गर्ने अथवा कानूनी हिसाबबाट त्यसलाई व्यवस्थित र मर्यादित बनाउने कुनै नीति लिएका छौं कि छैनौं? अहिले के कस्तो छ? अब श्रम स्वीकृति लिएर औपचारिक हिसाबबाट वैदेशिक गन्तव्यमा श्रमका लागि जाने र अनौपचारिक पहलबाट वा आफ्नै व्यक्तिगत पहलबाट श्रमका लागि गन्तव्य मुलुकमा जाने नेपालीहरूको हामीले सुरक्षित तवरबाट उहाँहरूको अधिकारका लागि के कस्ता पहल गरिरहेका छौं?
अब अनौपचारिक जाने सन्दर्भमा 2-3 कुरा असाध्यै महत्वपूर्ण हुन्छ। एउटा कुरा त कस्तो हुन्छ भने नेपाली नागरिकहरू कतिपय देशहरूमा विद्यार्थीको रूपमा जानुहुन्छ र विद्यार्थीको रूपमा गइसकेपछि उहाँहरू त्यही काम गर्न थाल्नुहुन्छ। तर राज्यको एउटा जुन श्रमिक अप्रवासनको श्रम स्वीकृतिको एउटा पद्धति छ, प्रणाली छ, त्यो क्षेत्रमा आउनुहुन्न। एउटा माध्यमबाट अनौपचारिकमा जाने त्यो रहेको छ भने अर्को नेपाल सरकारले कतिपय देशहरूमा जानको लागि सुरक्षा र प्राविधिक कारणले बन्देजहरू बेला बेलामा एडभाइजरीहरू जारी गरेको हुन्छ। उदाहरणको लागि रुसको, युक्रेनको कुरा, त्यस्तै इराकको कुरा, अफगानिस्तानको कुरा लगायतका केही मुलुकहरूमा नेपाल सरकारले चाहिँ एडभाइजरीको माध्यमबाट नेपाली नागरिकहरू नजानुस् भनेर आह्वान गरेको हुन्छौँ। तर त्यस्ता देशहरूमा नेपाली नागरिकहरूले विभिन्न औपचारिक संयन्त्र, अनौपचारिक संयन्त्रहरूको प्रयोग गरेर वा अर्कै भनौँ न अवैध तरिकाले उहाँहरू गइसक्नुभएको छ। एउटा उदाहरण यहाँलाई दिन चाहन्छु। इराक नेपाल सरकारले 2004 बन्द गरेको अवस्था थियो, त्यसपछि 2010 केही कुराहरू गइसकेकोलाई ऊ गरौँ, ओपन गरौँ, म्यानेज गरौँ भन्ने कुरा भयो। त्यसपछि 16 घटनापछि बन्द भयो र अहिले फेरि निश्चित रहेको अवस्थामा पनि करिब करिब 20-30 हजार नेपाली नागरिकहरू इराकको कुर्दिस्तान र मेनल्यान्डमा काम गरिरहेको छ। त्यस्ता खालका साथीहरूको लागि, नागरिकहरूको लागि नेपाल सरकारले बेला बेलामा श्रम स्वीकृतिको व्यवस्थापनका कुराहरू, लिगलाइजेसनको कुराहरू गर्दै आइरहेको छ। त्यस्तै कतिपय साथीहरू फल्स प्रमिसेसमा परेर भिजिट भिसाको कारणले गर्दा, टुरिस्ट भिसाको कारणले गर्दा वा अन्य यस्तै क्याटेगोरीमा पनि केही दलालहरूको फन्दामा परेर उहाँहरू विभिन्न प्रलोभनमा परेर पनि जाने गर्नुभएको छ। त्यही भएर नेपाल सरकारले उहाँहरूको नियमन व्यवस्थापनको लागि विभिन्न कानुनी र नीतिगत र प्रशासनिक व्यवस्थापनद्वारा नेपाल सरकारका हाम्रा कूटनीतिक निकायहरूसँग समन्वय गरेर उहाँहरूलाई चाहिँ लिगलाइजेसन गर्ने, श्रम स्वीकृतिको दायरामा ल्याउने, सामाजिक सुरक्षाको दायरामा ल्याउने र उहाँहरूलाई सुरक्षित, व्यवस्थित र अप्ठ्यारो परेको बेलामा सबै प्रकारका सहयोग सहजीकरण हुने गरी नेपाल सरकारले व्यवस्थापन गरेको कुरा निवेदन गर्न चाहन्छु।
नेपालको हकमा वैदेशिक रोजगारी त्यति सुरक्षित हुन नसकेका गुनासाहरू पनि विभिन्न समयमा आउँछन्। अब खास गरी दैनिक 5-6 जना श्रमिक मृत अवस्थामा फर्कने गरेको तितो यथार्थ पनि तथ्यगत रूपमा हाम्रा सामु रहेको छ। यस्तो अवस्थामा वैदेशिक रोजगारीलाई सम्पूर्ण तवरबाट सुरक्षित बनाउन हाल मन्त्रालयले के कस्ता कार्यहरू अगाडि बढ़ाइरहेको छ? अघि मैले तितो यथार्थसँग जोडेको कुरा जुन श्रमिक विदेश गइसकेपछि त्यहाँको कार्यस्थलको वातावरणले गर्दा अनुकूल नहुँदाखेरि मृत्युवरण गर्नु परेका समस्याहरू धेरै नै देखा परेको अवस्थालाई मन्त्रालयले कसरी हेरेको छ? खास गरी वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन मन्त्रालयका तर्फबाट भएका पहलहरू के छन्?
सर्वप्रथम त वैदेशिक रोजगारमा हुने ठगी बदमाशी अपराध नियन्त्रणको लागि हामी सबै नेपाली नागरिकहरूले 6 वटा क्वेसन कुरा नबुझिकन जसलाई हामी चाहिँ वैदेशिक रोजगारको ड्यु डेलिजेन्स छ त्यो नबुझिकन वैदेशिक रोजगारको प्रक्रियामा हाम फाल्नु हुँदैन वा प्रवेश गर्नु हुँदैन। ती 6 वटा के हुन् भने कुनै पनि नेपाली नागरिकले वैदेशिक रोजगारमा जानुभन्दा अगाडि साँच्चीकै रूपमा वैदेशिक रोजगारमा कसरी राख्ने, जस्तो हाम्रो हेल्प टु हेल्प सेन्टर छ नेपाल सरकार का निकायहरू छन् त्यहाँ चाहिँ जानकारी गर्ने। एक नम्बरमा कुनै पनि मान्छेले यदि उनीहरूले वर्क पर्मिट बिना यदि जा भन्छ भने त्यो पनि ठगी हो, बदमासी हो, अपराध हो भने बुझ्नु पर्यो। कुनै पनि नेपालीलाई, कुनै पनि नेपालीले मलाई यो क्यास नगद दिनुहोस्, वैदेशिक रोजगार पठाइदिनुहोस् यदि नगद माग्यो भने त्यो पनि ठगी हो भने बुझ्नु पर्यो। तेस्रो कुरा, चौथो कुरा, त्यो कुनै पनि वैदेशिक रोजगारमा जानको लागि यदि अकाउन्टमा, व्यक्तिको अकाउन्टमा यदि पैसा डिपोजिट माग्छ भने त्यो पनि ठगी हो भने बुझ्नु पर्यो। पाँचौं नम्बरमा यदि वर्क भिसा दिँदैन, इम्प्लोयमेन्ट कन्ट्राक्ट दिँदैन जानुभन्दा अगाडि पनि, त्यही पनि उसलाई जा भन्छ भने त्यो पनि ठगी हो र श्रम स्वीकृति बिना जानु अगाडि, बिना श्रम स्वीकृतिको जानु पनि ठगी हो भन्ने कुरा सबैले नेपाली नागरिकले बुझ्नुपर्छ। त्यही भएर हामी सबै नेपाली नागरिकलाई 3 कुरालाई यो प्रक्रियामा फोकस गर्नको लागि पनि अनुरोध गर्न चाहन्छु ठगीबाट बच्नको लागि। एउटा, कुनै पनि मान्छेले वैदेशिक रोजगारको नाउँमा क्यासको कारोबार लेनदेन गर्नुहुन्न, एक नम्बरमा। दोस्रो नम्बरमा वैदेशिक रोजगारमा जाने वापतको पैसा कुनै पनि व्यक्तिको अकाउन्टमा पनि दिनु हुँदैन। दोस्रो, तेस्रो कुरा के हो भने वर्क पर्मिट बिना र बिना जब कन्ट्र्याक्ट, बिना वर्किङ भिसा यदि पठाउँछ भने ठगी हो। यो बाहेक कुनै पनि अवस्थामा यदि जान्छन् भने त्यसलाई अर्कै तरिकाले लिनुपर्छ। तर आफू ठगीमा परे कि परेन भने यी सूचकहरूलाई सबै नेपाली नागरिकहरूले ध्यान दिनुपर्छ। त्यसपछि वैदेशिक रोजगारमा जानको लागि नेपाली नागरिकहरूले जुन बेला बेलामा स्वास्थ्यको समस्या भोग्नुहुन्छ, अन्य खालका एक्सप्लोइटेसनका कुराहरू भोग्नुहुन्छ, त्यसको लागि नेपाल सरकारले वैदेशिक रोजगारमा जाने मुख्य 3 परिवेशहरू, खास गरेर रिक्रुटमेन्ट एजेन्सी, त्यस्तै स्वास्थ्य जाँचका विधिहरू र वैदेशिक रोजगारमा जानको लागि जुन एउटा ओरिएन्टेसन ट्रेनिङका कुराहरू हुन्छन्, त्यसमा नेपाल सरकारले नीतिगत र कानुनी परिवर्तनहरू पनि ल्याएको कुरा पनि म निवेदन गर्न चाहन्छु। र अहिले पुसको 8 गते, किनभने हिजोदेखि हामीले माइग्रेसन विक मनाउन सुरु गरेका छौँ, र पुसको 8 गतेदेखि हेल्प टु हेल्प 10 सेल भनेर, जसमा चाहिँ मुख्य रूपमा उहाँहरूले फोन गरेर, उहाँहरूले त्यहाँ अफिसमा गएर, उहाँहरूले इमेल गरेर यो वैदेशिक रोजगारका मुख्य 10 क्वेसनहरू सोध्न सक्नुहुन्छ, जसलाई हामीले हेल्प टु हेल्प सेल भनेका छौँ। त्यसमा खास गरेर कुन देशको रोजगार आएको छ, डिमान्ड आएको छ, त्यहाँ जानुहुन्छ कि हुँदैन, कुन म्यान पावरमा आधिकारिक डिमान्ड छ, यसमा लागत खर्च कति लाग्छ, यसको लागि योग्यता के हो, यो प्रक्रियामा कसरी प्रवेश गर्ने भन्ने लगायतका केही क्वेसन्सहरू, 10 प्रमुख क्वेसन्सहरू हाम्रो सबै नेपाली नागरिकहरूले देशभरि जहाँ भए पनि उहाँहरूले सजिलै सोध्न सक्नुहुन्छ। त्यसको लागि 753 पालिकामा हाम्रो रोजगार सूचना केन्द्र रहेको छ, 77 जिल्ला प्रशासन केन्द्रहरूमा यो सुरक्षित अप्रवासनको लागि हाम्रो जुन एउटा कार्यक्रम छ त्यसको लागि पनि एउटा जिल्ला प्रशासन कार्यालय माइग्रेन्ट रिसोर्स सेन्टर भन्छौँ त्यो रहेको छ। त्यस्तै श्रम विभागको हाम्रो 7 प्रदेशमा श्रम तथा अकुपेसनल हेल्थ सेफ्टी कार्यालयका नाममा पनि 7 के अरे 10 कार्यालयहरू पनि रहेको छ, त्यस्तै वैदेशिक रोजगार विभाग छ, श्रमदान कल सेन्टर छ, ती सबै कुराहरूमा पनि उहाँहरूले कसैले पनि वैदेशिक रोजगारको बारेमा जान चाहनुहुन्छ भने जानकारी लिने, विश्लेषण गर्ने र निष्कर्षमा पुगेपछि मात्रै प्रवेश गर्ने गरी पनि व्यवस्थापन गरेका छौँ, जसले गर्दा वैदेशिक रोजगारमा रहँदा वा वैदेशिक रोजगारमा जाँदा हुने सबै प्रकारका अप्ठ्याराहरू समस्याहरूबाट निवारण हुन्छ एउटा त्यो, र वैदेशिक रोजगारमा गइसकेपछि उहाँहरूलाई कुनै समस्या पर्यो, हेल्थको समस्या पर्यो वा अरू खालको समस्या पर्यो भने हाम्रो दूतावासले पनि समन्वय गर्नुहुन्छ, त्यस्तै हाम्रो एनआरएन डायस्पोराका अन्य मेकेनिजमहरू पनि छ, र अहिले हामीसँग टेलिमेडिसिन लगायतका अरू खालका व्यवस्थाहरू छ भने 24 आवर समाधान कल सेन्टरको पनि व्यवस्था गरेको छ, नेपाल सरकारले गरेको छ सबै कुराहरू, तर त्यसबाट सेवा लिने साथीहरूको संख्या चाहिँ एकदमै न्यून छ, किनभने श्रम रोजगार सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतका सेवाहरू सबै कुराहरू अहिले अनलाइन सिस्टमबाट डिजिटल सिस्टममा ई गभर्नेन्सको सिस्टममा गइसकेको छ, तर सेवा लिनेको संख्याहरू चाहिँ 90% चाहिँ म्यानुअल तरिकाले जानुहुन्छ, इन पर्सन लिनुहुन्छ, र 10% साथीहरूले मात्रै ती सेवाहरू उपभोग गर्नुभएको छ। त्यही भएर मैले सबै उहाँहरूलाई के निवेदन गरेँ भने त्यस्तो अप्ठ्यारो पर्यो, समस्या पर्यो भने नेपाल सरकारले विदेशमा रहँदा उपलब्ध गराएका हाम्रा डिप्लोमेटिक मेकेनिजमहरू, अनलाइनका मेकेनिजमहरू, यी सेवा सुविधा लिनुभयो भने उहाँहरूको जोखिम पनि कम हुन्छ, ठगिनबाट पनि जोगिनुहुन्छ, र अनहाकमा जुन ज्यान जाने वा अन्य खालका स्वास्थ्य समस्याहरू हुन्छ त्यसबाट पनि निवारण हुने, त्यसका लागि सामाजिक सुरक्षा लगायतका इन्सुरेन्स लगायतका कल्याणकारी टुलहरू पनि रहेको छ, ती कुराहरूको पनि सम्बन्धन लिन उपयोग गर्न पनि उहाँहरूलाई हार्दिक निवेदन र अपिल पनि गर्न चाहन्छु।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तरसंवादमा हामीले अन्तर्राष्ट्रिय आप्रवासन, नेपालमा रोजगारीको अवस्था लगायतका विषयमा केन्द्रित भएर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डाक्टर कृष्णहरि पुष्करसँग कुराकानी गरिरहेका छौं। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। यहाँले सक्दो व्यवस्थापन र व्यवस्थित गर्ने कार्य मन्त्रालय र सरकारका तर्फबाट भइरहेको जानकारी गराउनु भएको छ, तथापि अहिले पनि वैदेशिक रोजगारको क्षेत्रमा धेरै नै समस्या देखिने गरेका छन्, खास गरी म्यान पावर कम्पनीहरूले अवैध बाटोबाट पनि पैसा उठाइरहेका छन्, कुनै बेला फ्री भिसा फ्री टिकटका कुराहरू पनि आएका थिए, तथापि कहिल्यै पनि त्यस्ता व्यवस्थाहरू प्रभावकारी रूपले कार्यान्वयनमा जान सकेनन्। अघि म्यानुअल सर्भिस नै बढ़ी आएको सन्दर्भमा पनि त्योसँग सम्बन्धित ज्ञानको पनि कामदारहरूमा अभाव, अब त्यो प्रविधि प्रयोग गर्नका लागि पनि दक्ष नभएको अवस्थाहरूले पनि त्यहाँनेरि काम गरिरहेको छ होला। यहाँले अनलाइनको कुरा जोडिरहँदा म्यानपावर व्यवसायीहरूलाई पनि कति डिमाण्ड आएको छ, कामदारले अथवा नेपाली श्रमिकले त्यहाँ कति रकम बुझाएको भनेर त्यसलाई डिजिटलाइजेशन अथवा पूर्णत अनलाइन माध्यममा ल्याएर सरकार, कामदार र म्यानपावर सबै च्यानलमा संयन्त्रमा जोडिन सक्यो भने त्यो प्रभावकारी हुन्थ्यो होला। यसलाई कसरी हेरेको छ मन्त्रालयले?
सबभन्दा पहिले त मैले के निवेदन गर्न खोजेँ भने मैले अघि नै निवेदन गर्न खोजेँ कि मन्त्रालयले हेल्प टु हेल्प सेलको डेभलप अब गरेको छ र त्यसको इफेक्टिभ इम्प्लिमेन्टेसन पुस 8 गतेबाट हुन्छ, तथापि अझै पनि नेपाल सरकारका धेरै संयन्त्रहरू रहेको छ। सबभन्दा समस्या कहाँनिर भयो भने हाम्रो नागरिकहरूले पनि अवैध तरिकाको कारोबारहरू गरिदिनुहुन्छ, उहाँहरूले के गर्नुहुन्छ भने नगद लिने दिने, व्यक्तिको खातामा पैसा राखिदिने र विभिन्न खालका जुन फल्स प्रमिसेसहरू हुन्छ, विभिन्न खालका यो डिजिटल ट्र्यापहरू, खास गरेर यो टिकटक, सोसल मिडिया, फेसबुक रिलहरू मार्फत विभिन्न खालका जुन भ्रामक कुराहरू पत्याएर उहाँहरूले के गर्नुहुन्छ भने वैदेशिक रोजगारमा विदेश जान पाइन्छ भने जति पनि पैसा दिने, अनि ठगिसकेपछि मात्रै उहाँहरू चाहिँ सरकारको संयन्त्रको सिस्टममा प्रणालीमा उहाँहरू आबद्ध हुन आउनुहुन्छ, निवेदन दिनुहुन्छ, नेपाल पुलिसकोमा जानुहुन्छ, जिल्ला प्रशासनमा जानुहुन्छ, वैदेशिक रोजगारमा जानुहुन्छ। त्यही भएर मैले के सबैलाई निवेदन गर्न खोजेँ भने यहाँहरू कहिले पनि नगदको कारोबार नगर्नुहोस्, कुनै पनि व्यक्तिको खातामा पैसा दिने लिने काम पनि नगर्नुहोस्, र कति पैसा दिने कति लिने कुरा सम्बन्धित म्यान पावर रिक्रुटमेन्ट एजेन्सीलाई त्यसको भेरिफिकेसन गरेर राज्यको संयन्त्र जुन अहिले मैले हेल्प टु हेल्प सेल्फको कुरा गरेँ त्यहाँसँग भेरिफाई गरेर मात्रै गर्दा उहाँहरू ठगिनुहुन्न। जहाँसम्म वैदेशिक रोजगारमा जाने कस्टको कुरा छ भने नेपाल सरकारले वैदेशिक रोजगारमा जानको लागि तीनटा माध्यमहरू प्रमुख रूपमा छानेको छ। एउटा त अब इजरायलको हकमा, कोरियाको हकमा र जापानका केही प्रक्रियाहरूको कुरामा त जी2जीको माध्यमबाट पनि केही कुराहरू भइरहेको यहाँलाई थाहा छ, इपिएस कोरियाको कुराहरू होइन। त्यस्तै अर्को चाहिँ के छ भने मान्छेले इन्डिभिजुअल तरिकाले पनि कतिपय कुराहरू एक्सेस गर्छन् र इन्डिभिजुअल तरिकाले नै जब कन्ट्याक्ट लगायतका प्रोसेस पुरा गरे पनि हुन्छन्। र अर्को चाहिँ म्यान पावरले गल्फ कन्ट्री लगायतका अरू देशमा जानको लागि विभिन्न खालका सेवा शुल्कहरू तोकिएको छ राज्यले। ती सेवा शुल्कहरूमा बढी लिने दिने कामहरू भइरहेको छ, त्यसमा केही नीतिगत कानुनी प्रशासनिक र आर्थिक समस्याहरू पनि रहेको छ। ती कुराहरूको सहजीकरणको लागि कानुनी संशोधन व्यवस्थापन पुनरावलोकनको गृह कार्य पनि मन्त्रालयले गरिसकेको छ। त सबैभन्दा ठगिनुमा बदमासी गर्नुमा म दुइटै पक्षको लिने दिने दुइटैलाई हाम्रो कानुनले नै अपराधी भनिया छ। किन भनिया छ भने अवैध तरिकाले पैसा दिने, अवैध तरिकाले पैसा लिने, उहाँहरूले जहिले पनि हामीले के निवेदन गर्छौँ भने नगदको कारोबार नगर्नुहोस्, अनौपचारिक आर्थिक कारोबार नगर्नुहोस्, कुनै व्यक्ति विशेषको खातामा पैसा नदिनुहोस्। त्यही भएर उहाँहरूले तै पनि उहाँहरूले धेरै जसो सङ्ख्यामा ठगीको केसहरूको कुरा गर्ने भने उहाँहरू यही तिनवटा कारोबार जस्तो जुन चाहिँ हाम्रो वैदेशिक रोजगार कानुनभन्दा बाहिरको प्रक्रियाबाट गर्नुहुन्छ जसले गर्दा ठगीको सङ्ख्या बढ्या छ। तथापि ठगीबाट प्राप्त भएको उजुरीलाई हामीले नेपाल सरकारले 5-6 कानुनले व्यवस्थापन गर्ने गरेको कुरा पनि निवेदन गर्न चाहन्छौँ। एउटा त ठगी कृत्यको केस अन्तर्गत राज्यले हाम्रो कानुनमा बुझे अनुसूची 1 अनुसार नै नेपाल पुलिसले सरकारी वकिलले अनुसन्धान अभियोजन गर्ने कुरा पनि हुन्छन्। दोस्रो चाहिँ यो मानव बेचबिखिनसँग सम्बन्धित विषय पनि भएको वैदेशिक रोजगारको नाममा मानव बेचबिखिन गर्ने कुरा त्यो कानुन अनुसार पनि गर्छौँ। अहिले त अब यो डिजिटल माध्यमहरूबाट साइबर तरिकाले खास गरेर यो विभिन्न फेसबुक रिलहरू टिकटकहरूबाट पनि गर्ने भनेर यो साइबर क्राइमको मोडालिटीमा पनि जान्छन्। त्यति मात्रै होइन, यो त सङ्गठित अपराधको जालोमा पनि जान्छन्। र अरू कुराहरू यदि संस्थागत रूपमा छ भने वैदेशिक रोजगार ऐन अनुसार पनि कानुन बमोजिम पनि कारवाही गर्ने, यी खालका कानुनहरू पनि आकर्षित गरेर श्रम रोजगार सामाजिक सुरक्षा मन्त्रालयले गृह प्रशासनसँग र अरू ल इन्फोर्समेन्ट एजेन्सीसँग पनि सहकार्य गरेर यो व्यवस्थापनको कुरा गर्ने। र अहिले भइरहेको मुद्दाहरू करिब विगत लामो समयसम्म करिब 30-40 हजार मुद्दाहरू अहिले पनि वैदेशिक रोजगार विभागमा छ र कतिपय कुराहरू चाहिँ यसलाई चाहिँ आउटडेटेड पनि भइसकेको छ, कतिपय कुराहरू प्रायोरिटी राख्ने, यसको लागि पनि मन्त्रालयले स्पेसल टास्क फोर्स बनाएर महान्यायाधिवक्ता कार्यालय र गृह प्रशासनसँग सहकार्य गरेर अगाडि बढाउने प्लानहरू पनि गरेको छ र यो द्रुत गतिमा अगाडि बढाउने कार्यान्वयन गर्ने। त्यस्तै योसँग सम्बन्धित मुद्दाका कुराहरू पनि डिसेन्ट्रलाइज गर्ने र जिल्लामा नै हेर्न सक्ने गरी कानुन परिमार्जनको व्यवस्थापन पनि अगाडि बढाएको छ। तर फेरि पनि म तिनवटा कुरा निवेदन गरे, कुनै पनि वैदेशिक रोजगारमा जाने नाउँमा कुनै पनि व्यक्तिको खातामा पैसा नदिउँ, नगद कारोबार नगरौँ र बिना श्रम स्वीकृति कहीँ पनि जाने प्रयास पनि नगरौँ। यो प्रतिकूल भयो भने त्यो ठगी हो, शोषण हो कुरा पनि म फेरि सबैलाई आह्वान गर्न चाहन्छु।
विभिन्न देशबाट नेपालमा श्रम स्वीकृति लिएर आउनेको संख्या र अवस्था के कस्तो छ? अब खास गरी नेपाल र भारत खुल्ला सिमाना छ, नेपालका श्रमिकहरू भारतमा गएर काम गर्ने गर्दछन्, त्यसै गरी भारतका कतिपय श्रमिकहरू नेपाल आएर काम गर्ने गर्दछन्, त्यसै गरी अन्य विभिन्न देशबाट पनि नेपालमा श्रमिक आउँछन् होला, यो विषयमा नि थोरै चर्चा गरौं न, के कस्तो छ यो विषयमा? अब जुन मैले अघि नेपाल र भारत खुल्ला सिमाना र श्रमिकको विषयलाई जोडे, यसलाई हामीले तथ्याङ्कमा लिने गरेका छौं कि छैनौ, नियमनको दायरा के कस्तो छ?
अब वैदेशिक रोजगार हाम्रो नेपाली नागरिकहरू विदेशमा गए जस्तै विभिन्न देशका नागरिकहरू पनि नेपालमा काम गरिराख्नु भएको छ र मुख्य रूपमा नामै लिने हो भने खास गरेर भारत, चीन, अमेरिका, युरोपियन युनियनका सदस्यज्यूहरू, सदस्य मुलुकका नागरिकहरू लगायतका विभिन्न देशका नागरिकहरू वर्षेनी रूपमा नेपालमा काम गर्न आउनुहुन्छ। जहाँसम्म यो काम गर्ने कुराहरूमा दुई तिनवटा कुराले यसलाई हाम्रो श्रम विभागले यसलाई व्यवस्थापन गर्ने गर्छ, श्रम स्वीकृति भनेर वर्क पर्मिट इस्यु गर्छौँ हामीले र वर्क पर्मिटका आफ्नै खालका क्राइटेरियाहरू छ र यसको लागि चाहिँ मुख्य रूपमा हामी के गर्छौँ भने उहाँहरू नेपालमा काम गर्न आउँदाखेरि नेपाली जनशक्ति अभाव रहेको क्षेत्रमा उहाँहरूलाई वर्क परमिट दिने गरेका छौँ। त्यस्तै द्विपक्षीय सन्धि सम्झौताबाट पनि कुनै काम गर्न आउनुभयो भने वा लगानी सम्बन्धी हाम्रो कानुन छ, त्यो लगानी गरे वापत वा त्यो क्षेत्रमा काम गरे वापत तपाईँको मुलुकको यति कामदार वा श्रमिक राख्न पाउने भन्ने खालको एग्रिमेन्टमा लेखेका छन् त्यो अनुसार हुन्छ। र त्यस्तै अरू खालका गैर सरकारी सङ्घ संस्था वा शिक्षण क्षेत्रमा वा अरू क्षेत्र ब्याङ्किङ क्षेत्रमा, बिमा क्षेत्रमा वा हस्पिटालिटी सेक्टरमा लाइक एभिएसन सेक्टरमा विभिन्न क्षेत्रमा पनि विदेशीहरू आउनुहुन्छ, त्यसको कुराहरू हामीले व्यवस्थापन नियमन गरिरहेछौँ। र यो तथ्याङ्क फरक फरकमै हुने गर्दछ र अहिलेको नयाँ तथ्याङ्क हेर्ने हो भने करिब करिब 2500 देखि 3000 अस्तिसम्म विदेशी नागरिकहरूले नयाँ वर्क परमिट नेपालमा लिनुभएको कुरा पनि हामीलाई जानकारी छ। त्यस्तै यो रिन्युअलको प्रोसेसमा फेरि थपिनु हुँदो रहेछ र जहाँसम्म छिमेकी मुलुकहरूको कुरा गर्दाखेरि हाम्रो द्विपक्षीय सन्धि सम्झौता र आवश्यकता अनुसार वर्क परमिट दिने गरेको कुरा पनि निवेदन गर्न चाहन्छौँ। र यसमा विशेष गरेर श्रम रोजगार सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम विभाग, अध्यागमन विभाग र परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभाग र 77 जिल्लामा रहेको गृह प्रशासनका युनिटहरूले पनि यसलाई व्यवस्थापन नियमन र अनुगमन गर्ने गरेको कुरा पनि म निवेदन गर्न चाहन्छु।
हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौं। अहिले अब दक्ष जनशक्तिका रूपमा विकसित मुलुकतर्फ रोजगारीका लागि जाने चलन पनि छ र बसाई सराई गर्ने प्रवृत्ति पनि बढेको छ। यसलाई आप्रवासनको दायराभित्र राखेर हेर्ने गरिएको छ कि छैन? हुन त यस्तो अवस्थामा दुवै देशको अथवा नेपालको कानून पनि र सम्बन्धित देशको कानून पनि लाग्ने हुँदाखेरि कतिपय प्राविधिक र कानूनी हिसाबले यसलाई नियमन, अनुगमन र व्यवस्थित गर्न जटिल पनि हुन सक्छ। अन्तमा यो विषयमा मैले यहाँलाई सुन्न चाहे, अब जनशक्तिका रूपमा र बसाई सरेर जाने विषयलाई आप्रवासनसँग जोडेर हेर्न सकियो कि सकिएन?
एकदमै निश्चित रूपमा यहाँले भनेको कुरा सत्य हो र त्यो अप्रवासनकै हिसाबले लिनुपर्छ। र विशेष गरेर युरोपियन मुलुकको कुरा गर्दाखेरि हामीले करिब करिब युरोपियन मुलुकका 12 देशसँग थप नयाँ सम्झौता गर्ने सन्दर्भमा त्यसको द्विपक्षीय छलफलमा परराष्ट्र मन्त्रालय र हाम्रो कूटनैतिक नियोग मार्फत अगाडि बढेको कुरा पनि निवेदन गर्न चाहन्छु। युरोपका केही मुलुकहरूसँग हाम्रो सम्झौता, बेलायत, रोमानिया लगायतका केही मुलुकहरूसँग हाम्रो एकै प्रकारका सम्झौताहरू पनि सम्पन्न भइसकेको छ। केही हाम्रा नागरिकहरू जान पनि थाल्नु भएको छ र मुख्य रूपमा अहिलेको अवस्थामा हेर्यो भने पूर्वी युरोपका मुलुकहरू खास गरेर रोमानिया।
हाम्रो समय सकिएको छ, अहिले धेरै विषयहरू पनि थिए, हामी फेरि कुनै बेला कुराकानीमा जोडिनेछौ। आजका लागि यहाँको महत्वपूर्ण समय र विचारका लागि धन्यवाद।
थ्याङ्क यू, नमस्कार।
आजको अन्तरसंवादमा हामीले अन्तर्राष्ट्रिय आप्रवासन, नेपालमा रोजगारीको अवस्था लगायतका विषयमा केन्द्रित भएर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डाक्टर कृष्णहरि पुष्करसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारी र राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।